आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Yeah.
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, नमस्कार अनि जय मसीह। श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा यी दिनहरूमा हामी पुरानो नियमको व्यवस्था भन्ने पुस्तकबाट अध्ययन गरिरहेका छौ र आज हामी व्यवस्था दुई र तीन अध्यायबाट बाइबल अध्ययन गर्न गइरहेका छौं। यी दुई अध्यायमा हामी मुख्य विषयको रूपमा देख्छौ उजाड स्थानमा पदभ्रष्ट भई भौतारी घुमाई। यो मूसकको प्रवचनले तिनीहरूका यात्राहरूको उसको समीक्षाको निरन्तरतालाई दिन्छ, जुन एक अध्यायमा आरम्भ भएथ्यो। तिनीहरू कादेश बर्नियाबाट पछि फर्किआएपछि इसरायलका सन्तान सेयरको पर्वततिर गए। व्यवस्था दुई अध्याय एकदेखि तीन पदमा यस प्रकार लेखिएको छ, तब परमप्रभुले मलाई भन्नुभए झैं हामी फर्केर लाल समुद्रको दिशातर्फ उजाड स्थानतिर लाग्यौं र धेरै दिनसम्म शेरको पहाड़ी देशको फेरो लगायौं। अनि परमप्रभुले मलाई भन्नुभयो, तिमीहरूले यस पहाड़ी देशको फेरो लगाएको धेरै दिन भयो, अब उत्तरतिर लाग। देख्नुभयो मित्र, कहाँ जानु तिनीहरूलाई थाहा थिएन। तिनीहरू खाली यही गरिरहेका छन्, यति मात्र गरिरहेका छन् र यही मात्र गर्न सकिरहेका छन्, अर्थात धेरै दिनसम्म शेर पर्वतको फेरो लगाइरहेका थिए, वरिपरि फनफनी फेरो लगाइरहेका थिए। सायद पटक पटक थुप्रै पल्ट तिनीहरूले शेर पर्वतको वरिपरि फेरो लगाइराखे। अनि हामी देख्छौ अगाडिको पदहरूमा कि इसरायलीहरूको लागि परमेश्वरको ख्याल र वास्ता। चार पाँच पदमा भनिएको छ, तैले मानिसहरूलाई यसो भनेर आज्ञा दिए, तिमीहरू एसौको सन्तान आफ्नै दाजुभाइ शेरवासीको देश भएर जान लागेका छौ, उनीहरू तिमीहरूसित डराउनेछन्, यसर्थ तिमीहरू धेरै सतर्क रहनु, उनीहरूलाई लड्न नउक्साउनु, किनकि म तिमीहरूलाई उनीहरूको देशमा पैतालाले टेक्ने जत्रो ठाउँ पनि दिन्न, शेरको पहाड़ी देश मैले एसौको अधिकारमा दिएको छु। मित्र, यहाँ के त्यस्तो कुरा छ जुन हाम्रो निम्ति सिक्नलाई बुझ्नलाई महत्वपूर्ण छ? पछाडि उत्पत्ति 36 अध्यायमा हामीले अध्ययन गर्यौं, देख्यौं कि एसाउ शेरमा रहन्थे र एसाउ चाहिँ एदोम हो। याकूबले जन्म अधिकार पाएका थिए उनको, र परमेश्वरले तिनलाई त्यो दिनुभयो, र परमेश्वरले तिनलाई र तिनका सन्तान वा पीढ़ीलाई प्रतिज्ञाको मुलुक दिनुभयो। एसाउ शेरमा गए र त्यो अहिले स्पष्ट छ कि परमेश्वरले त्यो स्थानलाई एसाउको सन्तानहरूलाई तिनीहरूको पैतृक अधिकारको रूपमा दिनुभएको छ। यो नै त्यो देश हो जहाँको पेट्राको पर्वतको पत्थरलाई खोपेर बनाएको छ, आजको दिनसम्म खड़ा छ, उभिएको छ, अस्तित्वमा छ। परमेश्वरले स्पष्ट रूपमा इसरायललाई भन्नुहुन्छ कि तिमीहरूले एसाउको अधिकारको मुलुकलाई छुन हुँदैन, अर्थात तिनीहरूले एसाउको अधिकारको मुलुकलाई छुनु हुँदैन। मित्र, हामी यहाँबाट यो कुरा सिक्न सक्छौ कि परमेश्वर सधैं आफ्नो प्रतिज्ञाहरूको पूरा राख्नुहुन्छ वा पूरा गर्नुहुन्छ, कायम राख्नुहुन्छ। अरू त के, एसाउको सन्तान जस्ता मानिसहरूको निम्ति उहाँले गर्नुभएको प्रतिज्ञाको उहाँले कायम राख्नुभयो, र आज पनि यो उहाँको निम्ति सत्य छ। उहाँले त्यो आज पनि आफूले बोलेका प्रतिज्ञाहरू, गरेका प्रतिज्ञाहरूको उहाँ कायम राख्नुहुन्छ, त्यसलाई पूरा गर्नुहुन्छ। उहाँले जे प्रतिज्ञा गर्नुहुन्छ त्यो उहाँ पूरा गरेर छोड्नुहुन्छ। अनि सात पदमा हामी पढ्दछौ, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष दिनुभएको छ, यस ठूलो उजाड स्थानको यात्राभरि उहाँले तिमीहरूको हेर विचार गर्नुभएको छ। यी 40 वर्षभरि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसँगै रहनु भएको छ र तिमीहरूलाई केही कुराको अभाव भएको छैन। यहाँ तिनीहरूको 40 वर्षको सम्पूर्ण अवधि, 40 वर्ष यात्राको सम्पूर्ण अवधिको दृष्टि हामी देख्छौ वा त्यसको बारेमा यहाँ हामी देख्दछौ। परमेश्वरले तिनीहरूलाई सम्पूर्ण परीक्षाहरू र कठिनाईहरू तिनीहरूको जान्नुहुन्थ्यो, किनभने परमेश्वर तिनीहरूसँग ती सम्पूर्ण वर्षहरूमा अवधिहरूमा हिँड्नु भएको थियो। साथसाथै मोसेले इमानदारपूर्वक भन्न सके, तिमीहरूलाई केही कुराको अभाव भएको छैन। ओ कति अद्भुत कुरा छ यहाँ। अनि यो नै उही एक कुरा थियो जुन दाऊदले आफ्नो जीवनमा देखेका थिए, थाहा पाएका थिए, चाखेका थिए, जानेका थिए। तिनले भने भजन संग्रह 23 अध्यायको एक पदमा, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केही कुराको खाँचो हुँदैन। कसरी तिनले त्यो भन्न सके? किनभने तिनलाई कहिले पनि खाँचो परेन। परमेश्वरले हामीलाई जीवनको विलासिताहरूको प्रतिज्ञा गर्नुहुन्न, तर परमेश्वरले जीवनका आवश्यक कुराहरू प्रदान गर्नुहुन्छ। उहाँले त्यो तपाईँ र मेरो निम्ति पनि गर्नुहुनेछ। त्यसपछि हामी निम्न पदहरूमा देख्छौ कि अन्य राष्ट्रहरूको लागि परमेश्वरको ख्याल अनि वास्ता। हामीले देखिसकेका छौं कि कसरी परमेश्वरले एसाउको मुलुकको सिमानाहरूको सुरक्षा गर्नुभयो। हामी थाहा पाउँछौ कि उहाँले यही नै अन्य राष्ट्रहरूको निम्ति गर्नुहुन्छ। पद 9 र 19 हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, तब परमप्रभुले मलाई भन्नुभयो, मुआबले दुःख कष्ट नदेऊ र उनीहरूलाई लड़ाई गर्न नउक्साउ। उनीहरूको देशबाट कुनै अंश पनि म तिमीहरूलाई दिन्न, किनभने मैले आर शहरको लोतका सन्तानको अधिकारमा दिएको छु। 19 पदमा भनिएको छ, जब तिनीहरू अमोनीहरूको सिमानामा पुग्छौ तब उनीहरूलाई दुःख कष्ट नदेऊ, उनीहरूलाई लड़ाई गर्न नउक्साउ, किनकि अमोनीहरूको देशबाट अधिकारको निम्ति म कुनै अंश पनि तिमीहरूलाई दिन्न, मैले त्यो लोतका सन्तानको अधिकारमा दिएको छु। मित्र, इसरायलीहरूले त्यस मुलुकमा पराक्रमी अग्ला अग्ला बड़े बड़े दानवी मानिसहरूसँग सामना गर्नेछन्, तर परमेश्वर ती इसरायलीहरूलाई एसाउले कसरी आफ्नो मुलुक जिते त्यो कुराको तिनीहरूलाई देखाएर उत्साह दिनुहुन्छ। एसाउले पद 22 अनुसार होरी भन्ने बड़े बड़े दानवीहरूलाई नाश पारेका थिए, अनि अमोनको सन्तानहरूले आफ्नो मुलुकलाई अधिकारमा ल्याउन तिनीहरू पद 20 अनुसार जम्मजुम्मी भन्ने बड़े बड़े दानव जस्ता मानिसहरूलाई विजय गरेका थिए। यहाँ हामी के सिक्छौ भने उहाँले अन्य राष्ट्रको लागि पनि ख्याल गर्नुहुन्छ। अनि 24 पदमा भनिएको छ, उठ यात्रा शुरू गर र अर्नोन खोला पारी जाऊ, हेर मैले हेजबोनको राजा एमोरी सिहोन र त्यसको देश तिमीहरूको हातमा दिएको छु, त्यो अधिकार गर्न शुरू गर र त्यससित युद्ध गर। मित्र, इसरायलीहरू मुआबी र अमोनीहरूको मुलुकमा भएर अगाडि बढे तापनि तिनीहरूको मुलुकलाई आफ्नो अधिकारमा ल्याइन्, किनकि परमेश्वरले यो नगर्न आज्ञा दिनुभएको थियो। अर्को कुरा, यी राष्ट्रहरूले तिनीहरूलाई भोजन र पानी बेचेथे। पद 26-29 उन्तिसमा भनिएको छ, कदेमोतको उजाड स्थानबाट हेसबोनको राजा सिहोन कहाँ शान्तिको प्रस्ताव सहित मैले दूतहरूलाई यसो भनेर पठाए, हामीलाई तपाईँको राज्यबाट भएर जान दिनुहोस्, हामी बाटै बाटो मात्र जानेछौ, हामी देब्रे दाइने लाग्ने छैनौ, खानलाई भोजन र पिउनलाई पानी हामीलाई चाँदीको पैसामा बेच्नुहोस्, खालि तपाईँको देशबाट भएर हामीलाई पैदल जान दिनुहोस्। जसरी शेरमा बस्ने एसौको सन्तान र आरमा बस्ने मुआबीहरूले हाम्रो निम्ति गरेथे, जबसम्म परमप्रभु हाम्रा परमेश्वरले हामीलाई दिनुहुने देशमा पुग्नलाई हामी यर्दन पार गर्दैनौ। हामी देख्छौ कि सिहोन राजाले आफ्नो मुलुकबाट इसरायलीहरूलाई जान दिनुको सट्टामा आफ्नो सुसञ्जित सेनाहरू लिएर तिनीहरूसँग युद्ध गर्न पो आए। 30-32 पदमा भनिएको छ, तर हेसबोनको राजा सिहोनले हामीलाई जान दिएनन्, किनकि परमप्रभु तिनीहरूका परमेश्वरले तिनीहरूका हातमा दिनलाई उनको मन कठोर र उनको हृदय हट्टी बनाउनु भएको थियो, अनि आजको दिनसम्म त्यो तिमीहरूकै हातमा छ। अनि परमप्रभुले मलाई भन्नुभयो, सिहोन र त्यसको देश अब म तिमीहरूलाई दिनेछु, त्यसको देश अधिकार र कब्जा गर्न शुरू गर। जब सिहोन उनका सबै फौज सहित यैसा भन्ने ठाउँमा हामीसँग लड्न आए। मित्र, परमेश्वरले आफ्ना जनहरूलाई विनाशबाट बचाउनुहुन्छ। अब त्यहाँ के हुन्छ त ती शत्रुहरू तिनीहरूको विरूद्धमा लड्न आए। 33 पदमा भनिएको छ, तब परमप्रभुले हाम्रा परमेश्वरले उनलाई हाम्रा हातमा सुम्पिदिनुभयो र उनलाई उनका छोराहरूलाई र उनका सबै मानिसहरूलाई हामीले मार्यौं। मित्र, खालि यस मुलुकमाथि मात्र परमेश्वरले इसरायलहरूलाई विजय गर्न र आफ्नो अधिकारमा त्यो मुलुक ल्याउन अनुमति दिनुभयो। यो मुलुक आरम्भमा मुआबीहरूको थियो। राजा सियोनको अगुवा मुनि नेतृत्व मुनि अमोरीहरूले यो मुलुकको भागबाट धपाइएका थिए र यो प्रान्तको आफ्नो हातमा लिएका थिए। परमेश्वरले यस सियोन राजालाई मुआबीहरूलाई निप्ट्याउनु अनुमति दिनुभयो। तर जब तिनले इसरायलीहरूको विरूद्ध आफ्नो सैनिकहरू लिएर आक्रमण गर्न आए, तिनलाई युद्धमा मारियो र तिनका सेनाहरू छरपट छरी गए। तिनको राजधानी कब्जा गरियो र त्यो क्षेत्र वा प्रान्त इसरायललाई दिइयो। यो घटना प्राय परमेश्वरले इसरायलको निम्ति के गर्नुभएको थियो भन्ने कुराको तिनीहरूलाई सम्झना दिलाउन या दिलाउन संकेत गरिन्दछ र यो तिनीहरूलाई उत्साहको स्रोत भयो। परमेश्वर तिनीहरूलाई देखाइरहनु भएको छ कि उहाँ तिनीहरूसँग हुनुहुन्छ र तिनीहरूलाई बनाइएको प्रतिज्ञाको पूरा गर्नुहुन्छ, तिनीहरूसँग गरिएको प्रतिज्ञालाई पूरा गर्नुहुन्छ। अनि मित्र, परमेश्वरले आज हामी धेरैको निम्ति त्यो गर्नुहुन्छ। उहाँले हामीलाई कठिन तीता खालका अनुभवहरूको पाउनलाई अनुमति दिनुहुन्छ। त्यो चाहिँ हाम्रो जीवनको लागि हामीलाई तयार गर्न अर्थात अरूको निम्ति हामीलाई उपयोगी बन्नलाई तयारी गर्नुहुन्छ। यसपछि हामी 3 अध्यायतिर पनि बढ़िहालौं। हामी मुख्य विषयको रूपमा यहाँ देख्छौ बासनको राजा ओकको पराजय हार। जब इसरायलीहरू अगाडि बढ्दछन्, अर्का अमोरी राजा इसरायलीहरूको विरूद्धमा लड़ाई गर्न, युद्ध गर्न, तिनीहरूलाई सामना गर्न आउँदछ र परमेश्वरले इसरायललाई विजय दिनुभयो। व्यवस्था 3 अध्याय 1-2 पदमा हामी पढ्दछौं, त्यसपछि हामीहरू बासनतिर लाग्यौं। एद्रोईमा बासनको राजा ओग आफ्ना सबै फौजले हामीसित लड़ाई गर्न आए। परमप्रभुले मलाई भन्नुभयो, त्यससँग नडराओ, किनकि त्यसलाई, त्यसका सबै फौज र त्यसको देश समेत मैले तिमीहरूको हातमा सुम्पिदिएको छु। तिमीहरूले हेसबोनमा राज्य गर्ने एमोरीहरूको राजा सिहोनलाई जसो गर्यौ त्यसलाई पनि त्यसै गर। हेर्नुहोस् त, कसरी प्रभु परमेश्वरले तिनीहरूको डरहरूको शान्त गरिदिनुहुन्छ। 3 पदमा भनिएको छ, अनि परमप्रभु हाम्रा परमेश्वरले बासनको राजा ओग र उनका सबै फौजलाई हाम्रो हातमा सुम्पिदिनुभयो, हामीले एउटै पनि नछोडी सबैलाई खतम पार्यौं। ओग अमोरी राजा थिए जो विराट प्रतिष्ठाको मानिस थिए, जसको राज्य जित्न नसकिने अझै राज्य देखिन्थ्यो। तर परमेश्वरले आफ्ना जनहरूद्वारा त्यो राज्य, राजा र त्यसको फौजलाई पराजित गरिदियो। 4 पदमा भनिएको छ, त्यसै बेला हामीले एउटै नछोडी उनका सबै 60 सहरहरू कब्जा गर्यौं। बासनमा ओकको राज्य, अर्गोबको सम्पूर्ण इलाका समेत। 5 पदमा भनिएको छ, यी सबै सहरहरू अग्ला अग्ला पर्खालले घेरिएका अग्लाहरू र मूल ढोकाहरू भएका थिए। यी बाहेक पर्खाल नभएका धेरै गाउँहरू पनि थिए। मित्र, इसरायलले यति महान र शक्तिशाली राज्यलाई जित्न योग्य तुलाउनुभयो परमेश्वरले, जुन परमेश्वरले इसरायलको निम्ति युद्ध लड्नुभयो भन्ने तथ्यको प्रमाण हो। मित्र, यो ती इसरायलीहरूको निम्ति अति नै महान उत्साहको स्रोत थियो। जब तिनीहरूले प्रतिज्ञाको मुलुकमा बढे बढे दानव जस्ता राक्षसी मानिसहरू र आकाश छुने पर्खाल भएका सहरहरूको सामना गर्ने थिए। अहिले यस मानिस ओक राजाको आकारतिर तपाईँको ध्यान आकर्षण गर्न चाहन्छु, खिच्न चाहन्छु। 11 पदमा भनिएको छ, र तपाईँमा बासनको राजा ओक मात्र जीवित थिए, उनको पलङ फलामको थियो, यो पलङ अझसम्म अमोनीहरूको सहर रब्बामा छ। हातको नाप अनुसार यो 9 हात लामो र 4 हात चौडा थियो। यो भन्नाले यो पलङ करिब 13.5 फिट लामो थियो। यो पलङ अम्मोनीहरूको शरमा राखिएको थियो। यसबाट थाहा हुन्छ कि यस मानिसको आकार कति महान थियो, कति भयंकर थियो। अनि अगाडि देख्छौ त्यस मुलुकको अधिकार 12 र 13 पदमा भनिएको छ, त्यस बेला हामीले त्यो देश अधिकारमा लिँदा अर्नोन खोलाको अरवेरदेखि उत्तरतिर भएको इलाका र गिलादको पहाड़ी देशको आधा त्यहाँका शहर समेत मैले रुबेनी र गातीहरूलाई दिए। गिलादको बाँकी भाग र ओकका राज्यको सम्पूर्ण बासन मैले मनस्यको आधा कुललाई दिए। बासनमा भएको अर्गोबको सबै देश र पैहरूको देश भनिन्थ्यो। त्यस मुलुकको अर्थात विजय गरिएको त्यो ओकको राज्य रुबेनको कुल, गादको कुल र मनस्यको आधा कुललाई दिइएको थियो तिनीहरूको भागमा, किनकि तिनीहरू यर्दन नदीको पूर्वपट्टि रहन बस्न चुने। 18 पदमा भनिएको छ, त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरे, परमप्रभु तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ, तापनि तिमीहरूमध्ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इसरायली दाजुभाइहरूको अघि जानुपर्छ। मूसाले तिनीहरूलाई याद दिलाइरहेका छन् कि विजय गरिएको अर्थात जितिएको त्यो स्थानको आफ्ना नयाँ घरहरूमा आरामदायक रूपमा रहे तापनि तिनीहरूले यर्दन नदीको पश्चिमपट्टिको मुलुकलाई विजय गर्न अरू कुलहरूलाई सहायता गर्नुपर्दछ। यो तिनीहरूको निम्ति उत्तरदायित्व छ, जिम्माको कुरा छ। भनिएको छ 18 पदमा, त्यस बेला मैले तिमीहरूलाई यसो भनेर आज्ञा गरे, परमप्रभु तिमीहरूका परमेश्वरले यो देश तिमीहरूलाई अधिकार गर्नलाई दिनुभएको छ, तापनि तिमीहरूमध्ये सबै योद्धाहरू हतियार भिरेर तिमीहरूका इसरायली दाजुभाइहरूको अघि जानुपर्छ। 19 र 20 पदमा भनिएको छ, तर तिमीहरूका स्वास्नीहरू, बालबच्चाहरू, पशुहरू मैले दिएका शहरहरूमा रहनेछन्। तिमीहरूका धेरै पशुहरू छन् भनी मलाई थाहा छ। परमप्रभुले तिमीहरूलाई झैं तिमीहरूका दाजुभाइहरूलाई विश्राम नदिएसम्म र तिमीहरूले पनि परमप्रभु तिमीहरूका परमेश्वर यर्दन पारी तिनीहरूलाई दिनुभएको भूमि अधिकार नगरेसम्म तिमीहरूले यसो गर्नु, त्यसपछि मैले तिमीहरूको अधिकारमा दिएको देशमा हरेक मानिस फर्केर आउन सक्छ। अनि हामी अगाडि देख्छौ मूसाको प्रार्थना। अहिले मूसा प्रभुसँगको आफ्नो व्यक्तिगत अनुभवको वर्णन गर्दछन्, कारण चाहिँ तिनलाई अन्य इसरायलीहरूसँग प्रतिज्ञाको मुलुकमा प्रवेश गर्न अनुमति दिइने छैन। 23 देखि 26 पदमा भनिएको छ, अनि त्यस बेला मैले परमप्रभुलाई यसरी विन्ती चढाए, हे परमप्रभु परमेश्वर, तपाईँले आफ्नो दासलाई आफ्नो महानता र आफ्नो पराक्रम देखाउन लाग्नु भएको छ, किनभने स्वर्गीय र पृथ्वीमा कुन ईश्वर छ जसले तपाईँका जस्तै काम र प्रतापी काम गर्न सक्छ? मलाई पनि जान दिनुहोस् र यर्दन पारीको त्यो असल भूमि, त्यो सुन्दर पहाड़ी देश र लेबनान म देख्न पाऊ। तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भएको थियो, उहाँले मेरो कुरा सुन्नु भएन। परमप्रभुले मलाई भन्नुभयो, भयो अब यस विषयमा मसँग अरू कुरा नगर। अनि हामी देख्दछौ 27 पदमा, पिस्गाको टाकुरामा उक्ली अनि उत्तर दक्षिण पूर्व पश्चिम चारैतिर हेर, आफ्ना आँखाले त्यो देश हेर, किनकि तैले यर्दन पार गर्न पाउने छैनस्। मित्र, हाम्रो हृदयको सहानुभूति यस मानिस मूसातिर जान्छ, जबकि तिनी प्रभुलाई प्रतिज्ञाको मुलुकमा प्रवेश गरियोस् भनी विन्ती गर्दछन्। अनि यो नै 40 वर्षदेखि तिनको लक्ष्य थियो, तिनको सपना थियो। ओ मित्र, यो हाम्रो निम्ति कस्तो पाठ छ। यद्यपि हामीले आफ्ना पापहरूको पश्चाताप गरे तापनि हामीले यो जीवनमा पनि यसको परिणामहरूको लिनै पर्छ, भोग्नै पर्छ, हामीले परिणामको टिप्नै पर्छ, चाहे हामी त्यो कुराको मन पराउँ या मन नपराउँ। बाइबलले भन्छ, जसले जे रोप्छ त्यसैको कटनी गर्दछ। 26 र 27 पदमा भनिएको छ, तर तिमीहरूले गर्दा परमप्रभु मसित रिसाउनु भएको थियो र उहाँले मेरो कुरा सुन्नु भएन। परमप्रभुले मलाई भन्नुभयो, भयो अब यस विषयमा मसँग अरू कुरा नगर, पिस्गाको टाकुरामा उक्ली अनि उत्तर दक्षिण पूर्व पश्चिम चारैतिर हेर, आफ्नो आँखाले त्यो देश हेर, किनकि तैले यर्दन पार गर्न पाउने छैनस्। अनि 28 पदमा भनिएको छ, तर यहोशूलाई आज्ञा दिए र त्यसलाई प्रोत्साहन दिएर साहसिलो बना, किनकि त्यसले नै यी मानिसहरूलाई पारी लैजानेछ र तैले देख्न लागेको त्यो देश तिनीहरूलाई अधिकार गर्न लाउनेछ। मूसा यस नयाँ पीढ़ीहरूलाई स्पष्ट गरिरहेका छन् जो प्रतिज्ञाको मुलुकमा प्रवेश गर्नलाई तयारीमा छन्। र यहोशू नै त्यो व्यक्ति हुन् जसलाई तिनीहरूको अगुवा हुन परमप्रभुले चुन्नु भएको छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473 35 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।